यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसले निम्ति आएको मानवीय संकटको एकजुट भएर सामना गर्नुको विकल्प नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। परीक्षण र उपचारका लागि विभिन्न सामग्री उपलब्ध गराउन सरकारले व्यवस्था गरिरहेकाले प्राप्त सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आह्वान। अहिलेको असहज अवस्थामा कालो बजारी र कृत्रिम अभाव सिर्जना गरेको चाल पाए टोल फ्री नम्बर 1149 फोन गर्न सर्वसाधारणलाई सरकारको आग्रह। लकडाउनका बेला दैनिक गुजारा चलाउन गाह्रो हुने निम्न आय भएकाहरूका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग नेपाली कंग्रेसको माग। र संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या चीन र इटाली भन्दा बढ़ी। प्रभावकारी परीक्षणका कारण अमेरिकामा संक्रमितको संख्या धेरै देखिएको अमेरिकी राष्ट्रपतिको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले निम्ति आएको मानवीय संकटको एकजुट भएर सामना गर्नुको विकल्प नभएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरूलाई सरकारको हरदम साथ रहेकाले चिन्तित नहुन समेत आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले हिजो ट्वीट गर्नुहुँदै हाल मौजदात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन स्वास्थ्यकर्मीहरूलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले चिकित्सक र प्राविधिककै सिफारिशमा सामग्रीहरू सरकारले व्यवस्था गरिरहेको र थप उपलब्ध हुँदै जानेमा विश्वस्त हुन पनि आग्रह गर्नुभएको छ। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक उप प्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमणसँग लड्न थप स्वास्थ्य सामग्रीहरू आवश्यक रहेको र त्यस्ता सामग्रीहरू चाँडै नै ल्याइने बताउनु भएको छ। रक्षा मन्त्रालयमा हिजो नागरिक समाजका अगुवाहरूसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै उप प्रधानमन्त्री पोखरेलले विश्व नै कोरोनाको संक्रमणबाट प्रभावित भइरहेका बेला आवश्यक सामग्रीहरू ल्याउन थुप्रै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा केही समय लागेको भए पनि अब ती सामग्रीहरू चाँडै नै आपूर्ति हुने उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले लकडाउनको बेला औषधि, खाद्यान्न, फलफूल, दूध जस्ता आवश्यक वस्तुहरूको बिक्री वितरण नरोकिएको पनि स्पष्ट पार्नुभयो। उहाँले त्यसरी आवश्यक वस्तु खरिद गर्न जाँदा भने एक अर्काबीच दूरी बनाएर मात्र लाइनमा बसेर दैनिक उपभोग्य वस्तुहरू किन्न आग्रह गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले लकडाउनका बेला जुनसुकै देशको नागरिक जहाँ भए पनि उनीहरूको जिम्मेवारी ती देशले लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै नेपालका विभिन्न ठाउँमा रहेका विदेशी नागरिक आफै प्रबन्ध गरी आफ्नो देश फर्किन चाहे सरकारले व्यवस्थापन गरिदिने बताउनुभयो।
यहाँ संकट परेको बेलामा, त्यस्तो अप्ठ्यारो परेको बेलामा ती जुनसुकै देशका नागरिक भए पनि यो देशका बासिन्दा हुन्, यो देशका बासिन्दाको रक्षा गर्नु यो देशको सरकारको काम हो। त्यस्तै किसिमले भारतमा बसोबास गर्ने नेपाली या अमेरिकामा बसोबास गर्ने नेपालीहरूको रक्षा गर्नु पनि त्यो देशको सरकारको काम हो। त्यस कारणले हामी यो मान्यतामा छौँ। त्यति गर्दा पनि जस्तो विदेशीहरू जो नागरिकहरू यहाँ थिए उनीहरू जान चाहन्छन्, प्रबन्ध गरेर उनीहरू जान्छन् भने हामी जान दिन्छौँ, त्यसमा कुनै समस्या होइन। अहिले लुक्लामा, मुस्ताङमा विभिन्न ठाउँमा रहेका छन्, तिनीहरूलाई आफ्नो व्यवस्थामा हामी जान्छौँ भन्छन् भने जान पाउँछन्। त्यस्तै किसिमले हाम्रो विदेशमा रहेका नेपालीहरू पनि आउन चाहन्छन् भने त्यहाँको त्यो मुलुकको व्यवस्था अन्तर्गत उनीहरू आउन चाहन्छन् भने हामी वेलकम गर्छौँ। तर यही बिचमा क्राइसिस क्रिएट गर्ने हिसाबले अब ठुलो मात्रामा जुन खास गरी भारतमा बसिरहेका नेपालीहरू जो अध्ययनमा थिए, व्यवसाय गर्थे, काम गर्थे, एकाएक अब अलिकति आतंकित भएर या विभिन्न कारणले जो आएका छन् उनीहरूलाई पनि हामीले व्यवस्थापन गरेका छौँ।
लाखौं नेपाली विदेशबाट नेपाल फर्किएकाले तीनलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर सरकारले कोरोना संक्रमण फैलन नदिन काम गरिरहेको बताउँदै उप प्रधानमन्त्री पोखरेलले कोरोनाबाट सबै प्रभावित हुने भएकाले सरकारको यस काममा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रदेश नम्बर 1 को धरानमा आजदेखि कोरोना भाइरसको संक्रमणको परीक्षण शुरू हुने भएको छ। त्यसका लागि आवश्यक उपकरण र सामग्रीको व्यवस्थापन भइसकेको र आजदेखि परीक्षण शुरू हुने प्रदेश 1 का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उता आजदेखि परीक्षण शुरू हुने भनिएको नेपालगंजमा भने तयारी पूरा भइ नसकेको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो। व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभाव देखाउँदै अस्पतालहरूले ज्वरो तथा रूगाखोकीको बिरामीहरूको भर्ना नलिएको जनगुनासो बढ़न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कर्मीहरूका लागि नयाँ सुरक्षा निर्देशिका जारी गरेको छ। कोरोना प्रकोपको निराकरणका लागि भइरहेका प्रयासहरूबारे जानकारी दिन हिजो मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले व्यक्तिगत सुरक्षा उपकरण पीपीई सम्बन्धी निर्देशिका निर्धारण गरेको जानकारी दिनुभयो। सचिव कोइरालाले अहिले रूगाखोकीको मौसम भएका हुनाले नहात्तिन र संयमता अपनाउन समेत सबै स्वास्थ्यकर्मी र आम नागरिकलाई आग्रह गर्नुभयो।
स्थानीय पालिकाहरूले विदेशबाट आएको व्यक्तिहरूलाई आफ्नो एरियामा राख्ने, त्यसरी बसेको व्यक्तिहरूमा ज्वरो आएको छ, खोकी लागेको छ, रुगा लागेको छ अथवा त्यस्ता सिम्टम देखेको छ भनेदेखि नि त्यो सिम्टम देखिएको व्यक्तिहरूलाई चाहिँ आइसोलेसनमा राख्ने। यदि त्यस्तो खालको सिम्टम देखिँदै श्वास प्रश्वासमा असजिलो भएको छ र यो सिम्टमबाट पनि अलिक माथिल्लो स्टेजमा पुगेको छ भनेदेखि नि उसलाई तुरन्तै स्वाब परीक्षण गर्नुको लागि चाहिँ कलेक्सन गर्ने र केन्द्रमा अथवा नजिक कहाँ परीक्षण गरिन्छ त्यो ठाउँमा पठाउनको लागि हामीले अनुरोध गरेका छौँ। स्थानीय पालिकाका वडाका सदस्यहरू, वडाध्यक्षज्यूहरू र मेयर साहबहरू, उपमेयर साहबहरू सबैलाई दैनिक रूपले भिजिट गर्ने र त्यहाँ भएको गतिविधिको बारेमा रजिस्टर गर्ने, को को व्यक्ति बाहिरबाट आउनुभएको छ, घुलमिल कहाँ कहाँ हुनुभएको छ, कतिजना व्यक्ति हुनुहुन्छ र त्यस्तो रोगको संक्रमित व्यक्तिहरू कतिजना हुन्छ त्यसको लिस्टिङ गरिसकेपछि गृह मन्त्रालयमा जानकारी गराउने।
सचिव कोइरालाले स्थानीय तहका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको निगरानी वा क्वारेन्टाइनमा राख्ने सम्बन्धमा नयाँ निर्देशिका निर्धारण भएको जानकारी दिनुहुँदै सोही अनुसार आफ्नो कार्यक्षेत्र अनुगमन गरी पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क संकलन गरी निगरानी बढ़ाउन सम्पूर्ण पालिकाहरूलाई आग्रह गर्नुभयो।
अहिले धेरै मेजर इस्यु आइरहेको छ, ज्वरो आएको छ, खोकी लागेको छ, तर स्वास्थ्य चौकीमा जाँदाउँदैमा चाहिँ डाक्टर साहबहरू अथवा स्वास्थ्य कर्मीहरूले चाहिँ जाँचिरहनु भएको छ नि के गरौँ भन्ने पनि आइरहेको छ। यसको लागि हामीले एउटा पीपीई गाइडलाइन बनाएको छौँ र आजै फ्लास गर्दछौँ। त्यसमा साधारणमा रुगा खोकी ज्वरो आएको छ भनेदेखि नि मास्क लगाउने, त्यहाँनिर हामीले तोकिदिएको मास्क छ त्यो मास्क लगाउने, हातमा ग्लोभ लगाउने अनि आँखामा चस्मा लगाउने र चाहिँ क्याप लगाइसकेपछि त्यसले प्रोटेक्सन गर्ने भएको हुनाले यो तरिकाले अगाडि बढ्नु भन्ने कुरा एउटा गाइडलाइन छ। त्यस्तै दोस्रो फेजमा गइसकेपछि यदि देख्यो भनेदेखि के गर्ने भनेपछि त्यसलाई हामीले बेग्लै हस्पिटलमा लगाएर राख्दछौँ र त्यहाँ चाहिँ फेरि हामीले फुल पीपीईबाट चाहिँ उपचार गर्ने व्यवस्था मिलाएका छौँ। त्यसले गर्दा पहिले ज्वरो आउने बित्तिकै अत्तालिएर अथवा रुगा खोकी लाग्ने बित्तिकै किन सिजनै भएको हुनाले पनि अहिले धेरैमा यो अधिकांशले त्यो भइरहेको छ। फाइन्डिङ नहुन्जेलसम्म कसैले अत्तालिनु पर्ने अवस्था हुँदैन, त्यो नअत्तालिनुको लागि पनि म अनुरोध गर्दछु। धेर अत्तालिसकेपछि त्यहाँ भयावह स्थिति सिर्जना हुन्छ, त्यो तरिकाले हामी नजाउँ भन्नुको लागि पनि म अनुरोध गर्दछु।
सचिव कोइरालाले कोरोनाका सम्भावित संक्रमितहरूको पहिचानका लागि देशका विभिन्न स्थानमा रहेका 25 अस्पतालहरूलाई हब अस्पतालका रूपमा विकास गरिएको र ती अस्पतालहरूले तत्काल फिभर क्लिनिक स्थापना गरी ज्वरोको मापन कार्य शुरू गर्ने बताउनुभयो। उहाँले त्यस्ता हब अस्पतालहरूलाई ज्वरो मापनका लागि उपकरण खरिद गर्न 10-10 लाख रूपियाँ उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो। उत्तर प्रदेश नम्बर 1 को धरानमा आजदेखि कोरोना भाइरसको संक्रमणको परीक्षण शुरू हुने भएको छ। यसबारे थप जानकारी दिन प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरे हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू, समाचारमा स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
हजुर, अब काठमाडौँ उपत्यका बाहिर आजदेखि धरानमा कोरोना भाइरसको संक्रमणको परीक्षण शुरू हुने समाचार छ, के कसरी व्यवस्था मिलाउँदै हुनुहुन्छ तपाईँहरू, के कसरी परीक्षणको व्यवस्था मिलाइएको छ?
हजुर, यो कोरोनाको ल्याब परीक्षण भनेको निकै जटिल विषय नै रहेछ। हाम्रो देशभरमा जम्मा जम्मी टेकुमा एक ठाउँमा मात्रै आजसम्म टेस्ट गर्न सकिने अवस्था थियो, तर सुखद कुरा कि अब कमसेकम एक नम्बर प्रदेशमा समेत हामीले ल्याब टेस्ट गर्न सक्ने भएका छौँ र त्यसको लागि चाहिने यन्त्र उपकरण लगायत सबै सामग्रीहरू हामीले देश विदेशबाट संकलन गरेका छौँ र आजबाट हाम्रो परीक्षण सुरु हुन्छ। अर्थात् अब आजबाट हाम्रो चाहिँ त्यो मेसिनको या ती उपकरणहरूको टेस्ट हुन्छ। पहिले स्वयंमा मेसिन या त्यो सिस्टमकै परीक्षण हुन्छ, त्यसपछि हामी चाहिँ सेवा प्रवाह गर्न सक्छौँ।
भनेपछि ती त्यस क्षेत्र वरपरका बिरामी जो सम्भावित बिरामीहरूको पहिचानका लागि अब काठमाडौँ स्वाय परीक्षणका लागि काठमाडौँ पठाइरहनु पर्ने बाध्यता अब हट्नेछ।
मलाई लाग्छ मेसिनको परीक्षण हुन त बाँकी छ. हिजो मात्रै सबै सामग्रीहरू हामीले जुटाइसकेका छौँ र आजबाट अब काम सुरु हुन्छ. अब प्राविधिक हिसाबले कुनै समस्या आयो भने त्यो हाम्रो बसभन्दा बाहिरको कुरा हो, होइन भने त्यो चाहिँ टेस्टका लागि चाहिने सबै खालको प्रबन्ध हामीले मिलाइसकेका छौँ.
अब यो सँगै प्रदेश एक सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि के कस्तो उपायहरू अवलम्बन गरेको छ, क्वारेन्टाइनहरूको निर्माणदेखि आइसोलेसन वार्डको स्थापनादेखि के कसरी अगाडि बढ्दै हुनुहुन्छ तपाईँहरू, प्रदेश एक सरकारले तयारी कस्तो छ?
हजुर, हामीले एक नम्बर प्रदेशमा प्रदेश सरकार र चाहिँ पूर्वी पृतना हेडक्वार्टरको सहयोगमा साझेदारीमा हामीले विभिन्न ठाउँहरूमा क्वारेन्टाइनको स्थापना गरेका छौँ. यसै गरी स्थानीय पालिकाहरूलाई पनि हामीले क्वारेन्टाइन बनाउनका लागि निर्देशन गरेका छौँ. लगभग अहिले हामीसँग प्रदेशभरि झन्डै 2000 मान्छेहरूलाई क्वारेन्टाइनमा राख्न सक्ने क्षमता हामीले विकास गरेका छौँ. त्यसै गरी आइसोलेसन वार्ड अहिले हामी लगभग 200 जति बेड हामीसँग तयार छ. तर अहिले हामीले के आकलन गर्यौँ भने भोलि साँच्चै चुनौती थपियो भने यी वार्डहरू यी बेडहरू चाहिँ हामीलाई पर्याप्त नहुन सक्छन् भन्ने कुरालाई ख्यालमा राखेर हिजो मात्रै हामीले थप निर्णय गरेर निर्देशन समेत जारी गरिसकेका छौँ र अरू 800 बेड 3 दिनभित्र तयार गर्नका लागि हामीले अस्पतालहरूलाई निर्देशन समेत गरिसकेका छौँ.
हस् मन्त्रीज्यू, जानकारीका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धन्यवाद.
उहाँ हुनुहुन्थ्यो
प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे हामीसँग कुराकानी गर्नुहुँदै. आजदेखि प्रदेश एकको धरानमा कोरोना भाइरसको संक्रमणको परीक्षण शुरू हुने भएको छ. यो सँगै यो कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश एक सरकारले गरेका कामहरूका बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो. अब अन्य समाचारतर्फ लागौं. सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोल फ्री नम्बर 1149 नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ. कोरोना भाइरस फैलने सम्भावनालाई मध्यनजर गरी यही चैत 11 गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायीलाई आग्रह समेत गरेको छ. वर्तमान जटिल घड़ीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र 24 घण्टा उठ्ने टोल फ्री नम्बर 1149 फोन गर्न आग्रह गरिएको छ. नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा हिजो बसेको बैठकले विभिन्न छबुदे निर्णय गर्दै काठमाडौँ उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तु सबै विक्रेताले आफ्नो डेलिभरी सवारी मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ. पसल सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आफ्नो नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्न समेत भनिएको छ. फोन अनलाइन र अफलाइन मार्फत माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न व्यवसायलाई अनुरोध गरिएको गृहका प्रवक्ता केदारनाथ शर्माले रेडियो नेपाललाई जानकारी दिनुभयो. उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका हकमा विक्रेताले आवश्यक व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि गृहद्वारा जारी विज्ञप्तिमा पनि जनाइएको छ. लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्ति लगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगी व्यवसायीले प्रतिबद्धता जनाउनु भएको छ. उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड र विभिन्न उद्योगी व्यवसायी बीच राज्य मन्त्रीकै कार्यकक्षमा बुधबार र हिजो भएको छलफलमा उहाँहरूले लकडाउनका समयमा विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरू दृढ़ भएको प्रतिबद्धता व्यक्त गर्नुभयो. देशमा आवश्यक औषधि लगायत उपचारका उपकरण व्यवस्थापन गर्ने गरीब निमुखा तथा संकटमा परेका जनतालाई खाद्यान्न र अन्य सामग्री सुलभ व्यवस्थापन गर्ने खाद्यान्न तथा अत्यावश्यक वस्तुको उत्पादन आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने विषयमा उहाँहरूबीच छलफल भएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ. नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको छ। उहाँले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले देशभर लकडाउन गरिरहे पनि थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृहले सुत्केरी हुने महिलालाई प्रसूति सेवा दिइरहेको छ। लकडाउनका कारण यता यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाड़ीबाट दैनिक झण्डै 100 महिलाले प्रसूति सेवा लिइरहेको अस्पतालले जनाएको छ। अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजर लगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित सेवा दिइरहेको अस्पतालका निर्देशक डाक्टर जगेश्वर गौतमले बताउनुभयो। कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ भने अस्पतालले पहिले एउटा सेवा दिने गरेकोमा अहिले 3 छुट्टा छुट्टै स्टेशनको व्यवस्था गरेको पनि जनाएको छ। व्यक्तिगत सुरक्षा उपकरण पीपीको अभाव देखाउँदै अस्पतालहरूले ज्वरो तथा रुगाखोकीका बिरामीहरूको भर्ना नलिएको जनगुनासो आइरहँदा सरकारले स्वास्थ्य कर्मीहरूका लागि नयाँ सुरक्षा निर्देशिका समेत जारी गरेको छ। यसैबीचमा व्यक्तिगत सुरक्षा उपकरण अभाव भएका समाचारहरू पनि आइरहेका छन्। चिकित्सकहरूले यो उपकरण अभाव भएको पनि बताएका छन्। यो अभाव भइरहँदा राष्ट्रिय आविष्कार केन्द्रले यी उपकरण विभिन्न तरिकाले आफै उत्पादन गरेको छ। यसै विषयमा कुराकानी गर्न आविष्कार केन्द्रका संस्थापक महावीर पुन यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। महावीर पुनज्यू
हजुर,
समाचारमा स्वागत छ यहाँलाई।
हजुर धन्यवाद।
अब उपचारका लागि विशेष गरी कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य कर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरणको अभाव भएको भन्ने बताइरहँदा तपाईँले केही संख्यामा यो उपकरण पीपी तयार पार्नु भएको छ, यो कसरी पार्नु भयो र अब यो स्वास्थ्य कर्मीहरूले लगाउने विषयमा समन्वय चाहिँ कसरी गर्नु भएको छ?
अब यो पीपी भन्ने जुन छ यो उपकरण चाहिँ अहिले हिजोदेखि बन्न सुरु भयो भन्नु अहिले, किनभने यो अस्ति हामीले यसको चाहिँ एउटा स्याम्पल चाहिँ बनाएर बनायौँ, त्यसको परीक्षण गर्यौँ, अनि त्यसपछि हिजो चाहिँ केही त्यसको सामग्रीहरू उपलब्ध भयो र त्यो सामग्रीहरूलाई चाहिँ हामीले दुईवटा के अरे उसमा यो दुईवटा ठाउँमा चाहिँ उत्पादन गर्नको लागि लग्यौँ र हिजो बेलुकादेखि चाहिँ त्यसको चाहिँ बनाउन सुरु भएको छ। अब यसमा समस्या चाहिँ के रहेछ भने अहिले चाहिँ कारिगरहरू सबै चाहिँ घर घरमा गएको हुनाले कारिगरहरूलाई खोज्न चाहिँ हामी लागिरहेका छौँ र अहिले 5-6 कारिगरहरूले यसको चाहिँ कामहरू सुरु गरिरहेका छन्।
अब यहाँसँग उपलब्ध 5-6 कारिगर मार्फत अब यसको उत्पादन सुरु भयो भन्नुभयो यहाँले, यो चाहिँ अब दिनमा प्रतिदिन कति उत्पादन हुँदो रहेछ र यहाँले चाहिँ कति संख्यामा उत्पादन गर्ने लक्ष्य लिनुभएको छ?
अब लक्ष्य त यस्तो हो, यहाँ थुप्रै अहिले मलाई चाहिँ अब विभिन्न जिल्ला अस्पतालदेखि लिएर हेल्थ पोस्टदेखि लिएर अनि ठुल्ठुलो अस्पतालहरूबाट पनि यसको लागि अनुरोध आइरहेको छ। अब यो सबै अनुरोध त हामीले पुरा गर्न सकिँदैन, किनभने यसको मुख्य समस्या के छ भने यो बनाउनुको लागि चाहिने जुन दुईटा लेयर भएको एउटा चाहिँ मेटेरियल चाहिँदो रहेछ, यो वाटर प्रुफ र एयर प्रुफ मेटेरियल चाहिँदो रहेछ र यो मेटेरियल चाहिँ अहिले हामीले 1500 मिटर जति फेला पारेका छौँ, हिजो फेला पार्यौँ र त्यो 1500 मिटरबाट करिब 500 जति बन्ने भन्ने अनुमान छ र यो यसलाई चाहिँ बनाइसकेपछि अब हामीले चाहिँ जस्तो विभिन्न सङ्घ संस्थाहरूले पनि हामीलाई चाहिँ अनुरोध गरेका छन् र टिचिङ हस्पिटल भयो, यो वीर हस्पिटल भयो र यो मिलिट्री हस्पिटल भयो र अरू यो जिल्ला जिल्लाबाट पनि के अरे अनुरोध आएको छ। हामीले जे जति सकिन्छ बनाउँदै गर्ने, दिँदै गर्ने, बनाउँदै गर्ने, दिँदै गर्ने भन्ने किसिमले चाहिँ अगाडि बढिरहेका छौँ र यसको लागि चाहिँ खास गरी केही संस्थाहरूले हामी चाहिँ बाँड्नमा मद्दत गर्छौँ भनेर भनिरहेका छन्।
अब यो उपकरण अत्यावश्यक छ, धेरै संख्यामा हामीलाई आवश्यक छ। अब यो उपकरण उपलब्ध गराउनु सरकारको दायित्व पनि हो। अब सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ताकि धेरैभन्दा धेरै सहज ढंगले यो उपकरण सरकारले स्वास्थ्य कर्मीहरूलाई उपलब्ध गराउन सकोस्?
अब यसमा सकेसम्म त यो बनाउनको लागि चाहिने यो रबराइज टफेटा भन्ने जुन मेटेरियल छ यो चाहिँ अहिले बजारमा उपलब्ध भएको छैन। यो चाहिँ कसरी चाहिँ गराउने भन्ने एउटा कुरा भयो। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि यो बनाएर यसलाई चाहिँ अब यहाँ एउटा कुरा के निस्केको छ भने यसले मापदण्ड पुरा गर्नुपर्छ, यो सरकारी मापदण्ड भएन भने यसलाई प्रयोग गर्नु मिल्दैन भन्ने कुराहरू छ। अब यो कुरामा चाहिँ के छ त भन्दाखेरि यो मापदण्ड पुरा गर्ने यदि गर्नु नै पर्ने हो भनेदेखि कसरी गर्ने भन्ने कुरामा छिटो एक्सन लिनुपर्ने हुन्छ। तर अहिलेको जुन छ मापदण्ड पुरा गर्ने सबै प्रक्रियाहरू पुर्याउने गर्दै जाँदाखेरि त यो चाहिँ यो त एकदमै फैलिने सम्भावना हुन्छ। त्यस कारणले अब यसमा चाहिँ मैले एउटा कुरा के र मैले भनेको कुरा र अब यसमा चाहिँ डाक्टर भगवान कोइरालाले सुझाव दिनुभएको कुरा के छ भनेदेखि अहिलेलाई जे जस्तो किसिमले जे जस्तो चिजहरू उपलब्ध हुन्छन् त्यसबाट चाहिँ काम चलाउने र मापदण्ड पुरा गर्ने भनेको चाहिँ यो कमर्सियलाइज गर्नको लागि भोलि चाहिँ यस्तै किसिमको उद्योग खोलेर कसैले कमर्सियलाइज गर्नको लागि चाहिँ सरकारी मापदण्ड त पुरा गर्नु पर्यो। तर अहिलेको स्थितिमा इमर्जेन्सीको स्थितिमा यस्तो किसिमको चिजहरू भयो भने पनि नहुने भन्दा धेरै राम्रो हुन्छ भन्ने उहाँको सुझाव छ।
हस् यहाँलाई हजुर,
अब हामीले त्यही अनुसार चाहिँ अगाडि बढ्नु पर्छ।
हस् यहाँलाई हामीसँग रहिदिनु भयो र आविष्कार केन्द्रले पीपी उत्पादन शुरूआत गर्न लागेको छ र यस विषयमा जानकारी गराउनु भयो, यसका लागि यहाँलाई धन्यवाद।
ल धन्यवाद
हजुर। उहाँ हुनुहुन्थ्यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन। स्वास्थ्य कर्मीहरूले लगाउने व्यक्तिगत सुरक्षा उपकरण पीपी उत्पादन आविष्कार केन्द्रले शुरू गरेको छ र यसका बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। अब अन्य बाँकी समाचारहरू। कर्णाली प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा प्रतिकारको कामलाई थप तीव्रता दिइने भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा हिजो विषयगत मन्त्री र सचिवहरूको संयुक्त बैठकपछि हालसम्म भएका कामको समीक्षा गर्नुका साथै आगामी दिनमा प्रतिकारको कामलाई तीव्र र प्रभावकारी बनाउने निर्णय गरेको छ। गरेपछि नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने 2000 किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजना अनुरूप किट्स प्रदान गर्ने कम्पनी ड्रोगेनसँग पनि 2000 प्रति किट्सको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ। लकडाउनका समयमा पनि भारतबाट वीरगंज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ अत्याधिक मात्रामा भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। यही चैत 10 गतेदेखि लागू भएको लकडाउनका समयमा भारतका विभिन्न ठाउँबाट चैत 12 गतेसम्म 84 बुलेट एलपी ग्यास, 28,52,000 किलोलिटर पेट्रोल र 27,52,000 किलोलिटर डिजेल वीरगंज नाकाबाट आएको बताइएको छ। सोही अवधिमा तरकारी, खाद्यान्न लगायतका सामान सहज रूपमा नेपाल भित्रिएको र हिजो पनि आएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी विमल कुमार शाहले बताउनुभयो। रुगाखोकी र ज्वरोका कारण उपचारका लागि धरान पुर्याइएका सप्तरीका एक युवकलाई काठमाडौँ रेफर गरिएको छ। रुगाखोकी र लगातार ज्वरो आएपछि चैत 8 गते कतारबाट नेपाल आएका सुरुङ्गा नगरपालिका 8 का 27 वर्षीय शैलेन्द्र कुमार चौधरीलाई काठमाडौँ पठाइएको हो। ताप्लेजुङमा 4 जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमण पुष्टि भएको एकजनासँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका 1 जना र उनका परिवारका 3 जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले बताउनु भयो। जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल सेनाले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारवाला निकायसँगको समन्वय र सहकारीमा अधिकतम सावधानीको उपाय अप्नाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गर्नुभएको हो। पाल्पाका 10 स्थानीय तहमध्ये 7 स्थानीय तहमा क्वारेन्टाइन निर्माण सम्पन्न भइसकेको छ भने बाँकी 3 तहमा निर्माण हुँदै गरेको हाम्रा पाल्पा स्थित संवाददाताले जनाएका छन्। पर्वतको फलेवास नगरपालिकाले विदेशबाट फर्किएका 65 जनालाई होम क्वारेन्टाइनमा राखेको छ। कोरोना भाइरसको त्रास फैलिरहेका बेला फलेवास नगरपालिकाले सबै वडा कार्यालय माताहातबाट खोजी गरी उनीहरूलाई क्वारेन्टाइनमा राखेको हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण कम गराउन सामूहिक चेतना अभिवृद्धि गराउने उद्देश्यले सामूहिक ध्यानमा सहभागी हुन आह्वान गरिएको छ। नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेशनले संयुक्त रूपमा विज्ञप्ति जारी गरी कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिँदै जनतामा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि मनलाई शान्त र शरीरलाई गहिरो विश्राममा राख्न घरमै बसेर सामूहिक ध्यान गर्न आह्वान गरेको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढ़ीमा प्रभावकारी देखिएको छ। लकडाउनलाई सफल बनाउन स्वतस्फूर्त रूपमा जनताले सहयोग पनि गरिरहेका छन्। कैलालीको धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको लकडाउन कैलाली जिल्लामा प्रभावकारी देखिएको छ। लकडाउन लागू भएपछि मानिसको आवागमन पूर्ण रूपमा रोकिएको छ भने यातायात बजार लगायतका सार्वजनिक क्षेत्र बन्द रहेका छन्। तथापि दैनिक उपभोग्य सामग्री तरकारी तथा औषधि पसल जस्ता अत्यावश्यक सेवा यथावत सञ्चालनमा रहेको पाइन्छ। यसर्थ कैलालीमा लकडाउन नीतिप्रति जनताको साथ सहयोग र समर्थन रहेको देखिन्छ। जनहितका लागि सरकारले अवलम्बन गरेको लकडाउन नीति सराहनीय रहेको आम नागरिकको भनाइ छ।
सुदूरपश्चिममा त एकदमै प्रभावकारी ढंगबाट लागू भएको देखिन्छ। जनताले सरकारलाई सहयोग गरिराखेको अवस्था छ।
स्थानीय प्रशासनका अनुसार लकडाउन पछि धनगढ़ी सहित ठूला साना बजार राजमार्ग तथा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चेक जाँच थप कडा पारिएको छ। अत्यावश्यक सेवामा सहजता अपनाइएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा।
शान्ति सुरक्षाको अवस्था चाहिँ सामान्य छ, राम्रो छ। अत्यावश्यक सामानहरू चाहिँ अब खाद्य सामग्री पेट्रोलियम पदार्थ लगायतका औषधि पसलहरू चाहिँ खुला छन् र तिनीहरूको आपूर्तिमा हामीले सहजता चाहिँ अपनाएका छौँ, सहजीकरण गरेका छौँ।
सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने गरी आवश्यक रणनीति लिएको देखिन्छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लकडाउन अवधिमा अत्यावश्यक सेवा लगायतका क्षेत्रमा अवरोध पुर्याउने जो कसैलाई कानुनी दायरामा ल्याइने बताउनुहुन्छ।
अत्यावश्यक सेवामा अवरोध पुर्याउने गरी कुनै व्यक्ति वा पदाधिकारीले कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही गर्न संघीय सरकारका निकायसँग समन्वय गरी त्यस्तो व्यक्तिलाई कानुनी कारवाही गरिनेछ।
जनताको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले लागू गरेको लकडाउन नीतिलाई सफल बनाउन सरकारी तथा निजी क्षेत्र एवं सरकारवाला सबैको सहयोग आवश्यक देखिन्छ। जगत साउद, रेणुका, धनगढ़ी।
कोरोना भाइरसको त्रास बढेसँगै मानिसहरूमा हात धुने बानीको विकास हुन थालेको छ। हात धुँदा कोरोना मात्र नभई अरू धेरै रोग नलाग्ने भएकाले हात धुनु अनिवार्य छ। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
कुस्मा नगरपालिका 5 की 60 वर्षीय लीलावती रेग्मीले गोबर फालेको हात सामान्य पखालेर मात्रै खाना खानुहुन्थ्यो। मेलापातबाट फर्किएपछि हात धुनुलाई त्यति महत्व दिनुहुन्थेन। कोरोनाको त्रासले लीलावतीले अहिले भने नियमित हात धुने गर्नुभएको छ।
हामीले अब माटासितै पटुकासित कोदो रोप्दा माटैसित खाइयो, केही रोग लागेन। अहिले केटाहरूलाई साबुन पानीले हात धुन भन्न पर्ने, टोयलेट जाँदा नि हात खुट्टा धो भन्न पर्ने, भित्र जाँदा नि बिस्तारा चप्पल खोलेर जा भन्न पर्ने। अब अहिलेको यो भाइरस कोरोनाले यस्तो बनाएको छ, यो रोगले हामीलाई सचेत बनाएको छ, होस पसालेको छ। त्यसबाट हामीले बुद्धि लिन पर्यो, केटाकेटीलाई सिकाउन पर्यो।
फलेवास देवीस्थानका गोपाल भूषालले आँगनमा एक बाल्टी पानी र साबुन राख्नु भएको छ। घर बाहिर गएपछि भित्र पस्दा भूषालले आफूले मात्रै हात धुनुहुन्न, परिवार सबैलाई हात धुन प्रेरित गर्नुहुन्छ।
यो COVID-19 यो समस्याले गर्दाखेरि हात धुनु पर्छ, आफू र अरूले पनि यो हात धुनु पर्छ भन्ने एउटा मान्यता राखेर मैले आफ्नो अगाडि पसलको अगाडि यो डिटोल साबुन र यो पानी ड्रममा राखेको थियो। यसमा मैले मात्रै होइन यता आउने आगन्तुकहरूले पनि यसमा हात धोएर जानु होला भन्ने मेरो हार्दिक अनुरोध पनि छ।
स्थानीय सरकारहरूले निशुल्क रूपमा साबुन पानीले हात धुने धारा बनाइदिएका छन्। हात धुन खासै ख्याल नगर्नेहरू नियमित हात धुने बानी पार्न थालेका छन्। कुस्मा नगरपालिकाका वडाहरूले टोल टोलमा साबुन पानीको व्यवस्था गरेपछि बाटोमा हिँड्ने बटुवाहरूले हात धुन थालेका छन्। कुस्मा नगरपालिका सातका ईश्वरी आचार्य,
मान्छेहरूले त्यहाँ साबुन पानी र त्यो देखेपछि ए सरकारले चाहिँ सहयोग गरेर हात त धोइदिउँ नि त भनेर चाहिँ बाटोमा हिँडेर त्यो देखेपछि धोएर गएका छन्। दैनिक पानी हालेर चाहिँ बाल्टी भरिराखिदिएको छु चोकमा, घरको टुल माथि राखेर चट्ट राखिदिएको छु। मान्छेहरूले चाहिँ धोका हात नधोइकन खानुहुन्छ, हात त धुनुपर्छ भन्ने भावना सबैलाई भएको छ।
कोरोना रोग हात मार्फत बढी मात्रामा सर्ने भएकाले हात धुने अभ्यास गर्न मानिसहरूलाई स्वास्थ्य कर्मीहरूले सुझाव दिने गरेका छन्। पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटा,
कहिले भाइरसले महामारी लिन्छ, कहिले ब्याक्टेरिया महामारी लिन्छ, अहिले रिसर्च भइरहेको छ यो भाइरस हातमा कति समयसम्म बस्ने, कपडामा कति समयसम्म बस्ने, मेटालिक अब्जेक्टमा कति समयसम्म बस्ने भनेर अनुसन्धान भइरहेको छ। हामीले पखाल्यौँ भने त हात भएको भाइरस त जान्छ नि त, यो सिम्पल वे त्यही नै हो। हातमा भएको भाइरसले हामीले पखालेर बगाउने हो, किनभने यो हात हाम्रो खाइ हुँदैन, यो कुनै न कुनै तरिकाले मुखमा छोइरहेको हुन्छ, नाकमा छोइरहेको हुन्छ, आँखामा छोइरहेको हुन्छ। संक्रमण हुने मुख्य कारणै यही हो, हात धुन त सकिन्छ नि।
स्वास्थ्यसँग सम्बन्धित विभिन्न अध्ययनले नेपालमा 50% मानिसहरूले हात नधुने गरेको पाइएको थियो, तर पछिल्लो समय कोरोना भाइरसको त्रास बढ्दै गएपछि हात धुनुपर्ने विषय अनिवार्य बनेको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको छ। अमेरिकामा संक्रमितको संख्या 83,500 पुगेको जोन्स हकिन्स विश्वविद्यालयले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संक्रमितको संख्या धेरै देखिनुमा प्रभावकारी परीक्षणको उपज रहेको बताउनु भएको छ।
संख्यामा वृद्धि देखिनु हाम्रो प्रभावकारी परीक्षणको परिणाम हो। पहिलो कुरो त चीनको वास्तविक तथ्याङ्क के छ कसैलाई थाहा छैन। आज म चिनिया राष्ट्रपति सी जिनफिङलाई भेट्दैछु, तर त्यहाँको तथ्याङ्क कसैलाई थाहा हुँदैन। यस्तो संख्या अमेरिकामा देखिनु हाम्रो तीव्र र प्रभावकारी परीक्षणको उपज हो। म परीक्षणका लागि काम गरिरहेका कम्पनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।
विश्वविद्यालयका अनुसार इटालीमा 80,589 संक्रमित रहेका छन् भने चीनमा 81,782 संक्रमित रहेका छन्। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट 1,295 जनाको मृत्यु भएको बताइएको छ। कोरोना भाइरसका कारण विश्वभर हालसम्म 5,30,000 संक्रमित भएका छन् भने 24,000 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अब मौसम। आज देशको पश्चिमी भागमा सामान्य बदली भई बाँकी भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6 बजे भयो भने सूर्यास्त भरे साँझ 6 बजेर 19 मिनटमा हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। कोरोना भाइरसले निम्त्याएको मानवीय संकटको एकजुट भएर सामना गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाई। परीक्षण र उपचारका लागि विभिन्न सामग्री उपलब्ध गराउन सरकारले व्यवस्था गरिरहेकाले प्राप्त सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आह्वान। अहिलेको असहज अवस्थामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको चाल पाए टोल फ्री नम्बर 1149 फोन गर्न सर्वसाधारणलाई सरकारको आग्रह। लकडाउनका बेला दैनिक गुजारा चलाउन गाह्रो हुने निम्न आय भएकाहरूका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग नेपाली कंग्रेसको माग। र संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या चीन र इटाली भन्दा बढ़ी। प्रभावकारी परीक्षणका कारण अमेरिकामा संक्रमितको संख्या धेरै देखिएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि घरमै बसेर सहयोग गरिदिनु हुन अनुरोध गर्दै समाचारबाट म बिदा हुन्छु। नमस्कार।